تفسير دیکھیں گے ہم آیت نمبر 9 سے. ام حسبت ان اصحاب القحف والرقیم کانوا من آیاتنا عجبا, کیا آپ خیال کرتے ہیں کہ غار والے اور کتبے والے ہماری ان نشانیوں میں سے ہیں جو تعجب خیز ہیں. یہاں سے اصحاب کہف کا قصہ شروع ہوتا ہے. ہم سورت کے شان نزول میں دیکھ چکے کہ تین سوالات جو اللہ کے نبی سے کیے گئے تھے, ان میں سے ایک سوال یہ تھا کہ وہ کون لوگ تھے کہ جو اصحاب کہف کہلائے. تو یہاں سے باقاعدہ طور پہ ان کا قصہ شروع ہوتا ہے جو آیت نمبر 26 تک چلے گا. بہتر ہے کہ ہم تھوڑی سی بات ان کے بارے میں کر لیں تاکہ جب آیات شروع ہوں تو پھر آپ اس کو بہترین طریقے سے سمجھ سکیں. تو تھوڑا سا خلاصہ کہ اصحاب کہف کون تھے اور وہ کہاں سے تھے اور کس دور میں تھے. حضرت عیسیٰ علیہ السلام کا دور تھا. آپ نے جب اللہ کا پیغام پہنچانا شروع کیا تو بنی اسرائیلی علماء آپ کے خون کے پیاسے ہو گئے, آپ کو اذیتیں دینے لگے اور آپ کے اوپر الزام لگایا کہ آپ دین کو آسان کر رہے ہیں. ایسا کیوں ہوتا ہے؟ کیونکہ بنی اسرائیلی علماء نے دین میں بہت سارے اضافے کیے ہوئے تھے, اپنے اجتہادات کے نام پہ, فتووں کے نام پہ منمانے طریقے سے دین کی باتیں لوگوں کو بتاتے. حضرت عیسیٰ علیہ السلام نے ان کے سارے اضافے نکال کر لوگوں کو سچا دین دکھایا, لوگوں کو اچھا لگا. چونکہ جو چیز فطرت کے ساتھ میچ کرتی ہے اس میں کشش ہوتی ہے. ہر دور میں ایسا ہی ہوتا ہے, جب دین پر کچھ عرصہ گزر جاتا ہے تو بعض لوگ تقویٰ کے نام پہ, بعض لوگ احتیاط کے نام پہ, بعض کچھ اور ناموں پر دین کے اندر پابندیاں لگانی شروع کرتے ہیں. ایسے وقت میں پھر ہوتا کیا کہ لوگ دین سے دور ہو جاتے ہیں, ری ایکشن ہوتا ہے. اگر آج ہم ساتھ ساتھ تحلیل کریں مسلمانوں کی تاریخ کو بھی, تو اللہ کے نبی صلی اللہ علیہ وسلم کے دور سے لے کر ایک بڑا عرصہ گزرا کہ علم کا بہت دور دورہ تھا. علم کی محفلیں شاید آج کے سینما گھروں کے ہال سے بھی بڑی ہوتی تھی. ایک عالم کسی شہر میں آتا تھا تو لوگ لاکھوں کی تعداد میں اس کے پاس جاتے تھے. اسی طرح حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ, امام بخاری رحمہ اللہ اور دوسرے بڑے آئمہ کرام, ان کی علمی مسندیں جو تھی وہ بعض دفعہ 50,000 لوگوں کی بھی ہوتی تھی, اور مائکس کے بغیر لوگ کام کرتے تھے. لیکن اس کے باوجود آواز دور تک پہنچنی مشکل تھی, لوگ بیچ بیچ میں سے اٹھ اٹھ کے بات کو دہراتے, اتنا شوق تھا. جو بات کا خلاصہ, عمل کرنا بات کی بات ہوتی ہے لیکن پہلے علم کا شوق ہوتا ہے. تو جب لوگوں میں علم کا شوق ہوتا ہے تو پھر خود بخود عمل کا شوق آتا ہے. اس کی گواہی تو آپ لوگ خود ہی دیں گے کہ جو قرآن سیکھ رہے ہیں خود بخود دل چاہتا ہے کہ عمل کریں. یہ نیچرل طریقہ تعلیم ہوتا ہے. کسی بھی قوم کی حالت بدلنے کا یہ خوبصورت طریقہ ہے کہ لوگوں کو سورس آف نالج کے قریب کیا جائے. قرآن اللہ تعالیٰ نے دیا, اور ابھی پچھلی آیتیں جو ہم نے پڑھی اس کا بھی ہم نے خلاصہ دیکھ لیا کہ اصل پورا تھیم قرآن کا جو ہے وہ قرآن اور انذار ہے. ہر ایک قرآن سے قریب ہو, سیکھے اور پھر سکھانا شروع کرے. آسان سی کتاب عام لوگوں کی کتاب تھی. جب تک یہ طریقہ رہا کہ لوگ ڈائریکٹ سورسز کے ساتھ جڑے رہے, مسلمانوں پہ بھی بہت اچھا وقت رہا. وہی لوگ سیکھتے پھر عمل کرتے, جب عمل کرتے ہیں مسلمان تو کافر تھر تھر کانپتا ہے. نتیجہ یہ تھا کہ مسلمانوں کی دھاک تھی. آہستہ آہستہ جو تبدیلی مسلمانوں کے اندر ہوئی وہ کیا تھی کہ علمی محفلوں سے ان کو دور کیا گیا, علم کے نام پہ مشکل دین پیش کیا گیا. آپ دیکھیے, کسی پہ ہم کوئی بھی بدنیتی کی بات نہیں کر رہے, صرف ایک اصول سمجھنے کے لیے مثال دیتی ہوں کہ کوئی شخص پہلے سے کسی کو پڑھاتا ہے, اب اس کی جگہ کوئی دوسرا چاہتا ہے کہ میں آ جاؤں اس کی جگہ پہ, میں پڑھاتا ہوں. چلے سوچئے, اب جو دوسرا آئے گا اس کی حت البسا کوشش کیا ہوگی؟ آپ ہیومن سائیکالوجی کو سامنے رکھتے ہوئے سوچیں کہ میں کوئی انوکھی چیز ان کو بتاؤں جو پہلے نہیں بتا رہے تھے, رائٹ؟ کیونکہ اگر پہلے والی بات ہی وہی بتائے گا سمپل سی, تو وہ بھی وہ کہیں گے یہ تو پہلے ہی تھا, لوگ اس کو ایکسیپٹ نہیں کریں گے. اب ہوتا کیا کہ جو بعد میں آنے والا ہوتا ہے نا, بعض دفعہ, ہر ایک وقت نہیں, بعض دفعہ خود کو منوانے کے لیے اس بات کے اندر کچھ اور مشکل چیزیں ڈال دیتا ہے. مطلب مشکل لفظ بولنا, مثال ہے عربی کے لفظ موٹے موٹے بولنا, یا کوئی اور ایسے لفظ کہ جس سے سننے لے کے واہ ان کو تو بہت زیادہ آتا ہے, پھر بڑی بڑی باتیں کرنا. اب ہوگا کیا کہ دن بدن لوگوں کے دل میں اس شخص کی مروبیت بڑھتی جائے گی, لوگ اس سے امپریس ہوں گے, اور اصل جو سادہ سا علم تھا وہ بدل گیا. مثلا جیسے اب تفسیر ہی ہم کر رہے ہیں, تو اب ایک تفسیر کا سٹائل وہ ہے جو میں آپ لوگوں کے ساتھ اختیار کرتی ہوں, بالکل سیدھا سادہ, جس کو میں کہتی ہوں گھریلو طریقہ تفسیر. ٹھیک ہے, اب میں آپ سے کہوں کہ اس کے بعد آپ کو قرآن تو یہ سمجھ آ گیا ہے, بہت اچھا آ گیا, اور مثال ہے کیا میں کہوں کہ نہیں یہ تو آپ لگے گا آپ کو کہ میں بھی کوئی گھریلو خاتون ہوں, پہلی بات ہے, یا پھر آپ سوچیں گے عام باتیں ہمیشہ ہی کھانے کی مثالیں دیتی ہیں, آٹا گوندھنے کی دیتی ہیں, نہیں اب میں آپ کو مشکل مثالیں دوں, میں ایک ایک لفظ وہ بولوں جو فقہی لفظ ہوتے ہیں, حقیقت میں ہوتے ہیں, بعض دفعہ جو مجھے جملے بدلنے میں ٹائم لگتا ہے اس کی وجہ یہ ہوتی ہے کہ میں آسان لفظ ڈھونڈ رہی ہوتی ہوں. اب ہوگا کیا کہ اگر میں اس کی جگہ بڑے بڑے لفظ بولوں گی نا تو آپ کے دل میں میرے علم کا تو بہت روب ہوگا, لیکن آپ اس کتاب سے دور ہو جائیں گے, عمل سے دور ہوں گے. جب مسلمانوں میں بھی یہی کیفیت ہوئی نا کہ اصل بات پہنچانے, انذار, ابلاغ کی بجائے اپنی ذات کو پروموٹ کرنا ہوا, تو پھر شخصیات وجود میں آئیں, پھر لگا کہ نہیں 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 یہ سب نہیں کر سکتے. اب ہر بڑی شخصیت کے لیے کچھ نہ کچھ بھی چیلنج تھا نا, نتیجہ کیا ہوتا ہے جب ایسی اسٹریٹجی آتی ہے کہ اصل علم دین ٹھپ ٹھپ ہو جاتا ہے اور چند شخصیات وجود میں آتی ہیں, ہر بندہ خود کو اللہ کی کتاب کے مطابق پڑھنے عمل کرنے والا سمجھنے کی بجائے چند لوگوں پہ نظریں لگا لیتا ہے کہ یہ کر سکتا ہے اور کوئی نہیں کر سکتا. مثلا خدا نخواستہ آپ میں سے کسی کا خیال بھی ہو جائے, اگر میں تو اس خیال پہ بھی پکڑوں آپ کو کہ آپ سوچیں کہ جو آپ پڑھا رہی ہیں ہم میں سے کوئی نہیں ایسا کل پڑھا سکتا, آپ کا یہ خیال ہی آپ کے راستے میں اتنا بڑا کراس لگا دے گا کہ آپ خود ہی اپنے آپ کو انڈر ایسٹیمیٹ کر رہے ہیں. بنی اسرائیل کی بھی یہی خرابی ہوئی, ان کے علماء نے تورات کے سیدھے سادے احکامات کو مشکل احکامات میں بدلا, اب وہ دین بوجھل نہیں رہا. آپ سوچیں نا جب چھوٹے سے بچے پہ زیادہ وزن ڈالے تو آخر وہ کیا کہتا ہے, میں نہیں چل رہا, میرے سے نہیں اٹھایا جا رہا. یہی قوموں کے ساتھ ہوا. حضرت عیسیٰ کا دور جو آنے کا تھا, بالکل آپ دیکھیں تو بنی اسرائیل میں, اب یہاں پھر جو جملہ بول رہی ہوں بڑے غور سے سنیے گا, بنی اسرائیل کے ناطے سے حضرت عیسیٰ کی وہی حیثیت ہے جو محمد رسول اللہ صلی اللہ علیہ وسلم کی پوری دنیا میں ہے. کیا اللہ کے نبی کون ہے؟ آخری نبی ہے نا, تو حضرت عیسیٰ کون تھے؟ وہ بنی اسرائیل کے آخری نبی تھے. تو بہت ساری سملیرٹیز آپ کو ملیں گی عیسیٰ اور نبی صلی اللہ علیہ وسلم کے بیچ میں. حضرت عیسیٰ سے بھی اللہ نے وہی کام کروایا جو محمد رسول اللہ سے کرایا, اور آپ یہاں سے حضرت عیسیٰ کی شان دیکھیں نا کہ ان کو پھر بلانا ہے, نبی صلی اللہ علیہ وسلم کے امت میں پھر آئیں گے. تو آپ کہہ سکتے ہیں کہ حضرت عیسیٰ اور نبی صلی اللہ علیہ وسلم کا جو آپس کا تعلق ہے, باقی انبیاء کے اندر وہ چیز اس طرح نہیں ہے جو ان دو کے بیچ میں ہے. یہودی علماء نے چونکہ بہت سارے اضافے کیے ہوئے تھے, حضرت عیسیٰ آتے لوگوں کو بڑی تذکیر کی بات کرتے تھے, ان کا انداز جو تھا نا بہت زیادہ موٹیویشنل تھا, انتہائی سافٹ تھے اور انتہائی واز فرماتے تھے, اس طرح کا کہ دل سوزی ہو جاتی تھی. اب نتیجہ کیا ہوا؟ نمبر ایک, ایک تو لوگوں کو آسان چیز ملی, فطرت کی ملی, میں آسان نہیں کہتی اس کو, فطرت ملی, جو اللہ کا مراد تھی تورات سے وہ مل گئی. دوسری, آپ کا انداز اچھا تھا. تیسری بات ہے, کوئی آپ کو بہت بڑی اپنے لیے پروٹوکول نہیں چاہیے تھا. اب ہوا کیا کہ یہودی علماء کے دل میں تعصب ہوا, انہوں نے کہا ہو یہ کیا ہونے لگا, پکڑو اس کو. پکڑ پکڑ کے, جو لمبی کہانی ہے جس کا یہاں ضرورت نہیں ہے بات کرنے کی, ہم پیچھے کر بھی چکے ہیں سورہ مائدہ میں, انہوں نے کیا کیا کہ حضرت عیسیٰ کو ایسے تو پکڑا نہیں سکتے تھے کیونکہ مذہبی شخصیت تھے, تو انہوں نے مذہبی علماء نے ساتھ گورنمنٹ کو ملایا, ایکسپلائٹ کیا, کہنے لگے آپ کو پتا کہ یہ شخص ایکسٹریمسٹ ہو گئے, تحریف کر رہا ہے دین میں, برسوں کے دین کو جو چلتا آ رہا ہے, صدیوں کی روایتیں, اس کو توڑ رہا ہے. نتیجہ کیا ہوا کہ رومن گورنر تھا پیلاتس اس کا نام تھا, اس کے پاس جا کے دعویٰ دائر کیا, مقدمہ کر دیا, اور حضرت عیسیٰ علیہ السلام کو سولی پہ چڑھانے کی تیاریاں تھیں. وہ کہانی ہم پیچھے پڑ چکے کہ عین وقت پہ اللہ تعالیٰ نے کہا اے عیسیٰ آپ غم نہ کرے, یا عیسیٰ انی متوفی کا ورافیو کا الیہ, اے موسیٰ میں آپ کو اپنی طرف لے کے آؤں گا, آپ کیوں فکر کرتے ہیں. نتیجہ کیا ہوا کہ حضرت عیسیٰ علیہ السلام تو آسمان پہ اٹھا لیے گئے. اس کے بعد بنی اسرائیل کا وہ ڈکلائن شروع ہوا کہ اللہ کی پناہ, دین مسیحی کے پھیلنے کا کوئی امکان نہیں تھا, سب ختم ہو گیا. چند ہواری گنے چنے مٹھی بھر جو حضرت عیسیٰ علیہ السلام کے پیغام کو سمجھ چکے تھے, حضرت عیسیٰ جاتے جاتے ان کے دلوں میں حق کا چراغ جلا گئے تھے, اور پھر بعد میں اتنی مصائب کی آندیاں آئیں, اتنے طوفان آئے, لیکن ان کا ایمان اور ان کا استقامت کم نہ ہوئی. انہوں نے آہستہ آہستہ چھوٹے چھوٹے پیمانے پہ کام شروع کر دیا. کوئی بات نہیں, اگر حضرت عیسیٰ آسمان پہ اٹھا لیے گئے ہم تو موجود ہیں نا, اور دیکھا جائے تو ہر بندہ ہر لمحے اس چیز کے لیے تیار رہ سکتا ہے. انہوں نے دین مسیحیت کی تبلیغ شروع کر دی, थोड़ा बताते रहे, चूंकि बात सच्ची थी। अब ना इनको कोई बेचारों का एक्सपोजर मिला, ना इनके साथ मीडिया था, जैसे कहना चाहिए कि बड़ी जमात में तो ये थे नहीं। हक अपना मनवा लेता है, और बड़ी जमातों में बेकार किस्म के लोग हों तो वो निकाल दिए जाते हैं। ये फितरत का असूल है। फम ममा यनफा ना सिफा यमकुस, जो लोगों को नफ़ा देगा बचेगा। इनकी दावत में इतना असर हुआ कि लोग इनकी तरफ खींचने लगे। दोबारा दीन मसीहियत फैलने लगा, जगह जगह हलके कायम हो गए, लोग अल्लाह की तौहीद, हज़रत ईसा की रिसालत और क़यामत पर यकीन रखने लगे। अब सोचिए, पूरा मुल्क रोमन्स का था, तरफ तरफ बुत थे, जो उनके बादशाह होते हैं उन्होंने अपने बुत बना के लोगों में पेश किए थे। अब ये दौर जब चल रहा था तो तकरीबन 248 ईस्वी के आखिर में दिकियानूस नाम का एक बादशाह, जिसको रोमन ज़ुबान में डीसिस कहते हैं, डीसिस DECIUS, ये रोम के तख्त पर फायस हुआ। अब हुआ क्या कि इसने तो कानूनन दीन मसीहियत की तबलीग ख़त्म कर दी। आप कह लें कि मस्जिदों पे पाबंदी लग गई, मदरसे बंद कर दिए गए, और इंसाइक्लोपीडिया ऑफ ब्रिटानिका की रिपोर्ट के मुताबिक कहते हैं कि ये पहला रोमन बादशाह था जिसने दीन मसीहियत की बेखकुनी की। यानी आज जो क्रिश्चियनिटी आपको बिगड़ी हुई दिखती है ना, तो कहीं ना कहीं तो शुरू हुआ होगा ना काम। घर गंदा हो तो सारा एक दिन थोड़ी गंदा होता है, पहला तिनका भी तो किसी ने फेंका होगा ना। कहते हैं ये वो शख्स था कि जिसने ईसाइयत के अंदर तब्दीलियां करने का मंसूबा बनाया, और इसने फिर अपने दौर में ईसाइयों को कत्लो गारत और इस तरह के बहुत कहानियां की। कहते हैं कि ऐसे मौके पे हुआ क्या, फिर बहुत सारी तफसीलात को मैं स्किप करती हूँ ताकि आप असल पैगाम पे ही रहें। हालांकि हिस्ट्री पढ़ने में मज़ा बहुत आता है, और इसमें इंसान को बहुत सारे हाल के भी मामलात समझ आते हैं। बहरहाल किस्सा मुख्तसर के जब ये हालात थे तो ये चंद नौजवान जो थे बेचारे अपना अपना काम तो कर ही रहे थे। हो सकता है कि ये पहले एक दूसरे को जानते भी नहीं थे, लेकिन छोटी सी चिंगारी होती है वहीं आग लग जाती है। एक मौके पे एक बहुत बड़ा फंक्शन मुरतब किया गया बादशाह की तरफ से और लोगों को बुलाया। अब तरीका क्या होता था कि जब बादशाह वहाँ आता था ना, तो लोग खड़े होते, उसके आगे सजदे करते, ताज़ीम करते, और शिर्क की पूरी दावत दी जाती थी उसमें। जब बादशाह वहाँ आया तो इनमें से एक शख्स ने जब देखा कि बादशाह के तो सारे मामलात में शिर्क है, इसने अपने आप को वहाँ से जान बचाकर अलग कर लिया। कहते हैं कि बाहर आकर एक दरख्त के नीचे खड़ा हो गया, अल्लाह से कहा कि अल्लाह ताला तुझे पता है कि ये तो शिर्क की दावत है, मैं शिर्क कर नहीं सकता, तू मेरी मदद कर। असल में अब हम पढ़ने लगे हैं यंगस्टर्स का रोल। वो कहते हैं ना अल्लामा इकबाल, इकाबी नज़र पैदा होती है जवानों में, बदलती है उम्मत की तकदीर। यानी खुलासा क्या है, यंगस्टर्स को अपना मुकाम समझ आता है ना, तब कौमों की हालत बदलती है। और इस वक्त मुझे खुशी हो रही है ये बात कहते हुए कि ये जो 2000s के ईयर अब चल रहे हैं ना, ये उम्मत मुस्लिमा का भी अब वही दौर शुरू हो गया अल्हम्दुलिल्लाह। वर्ल्ड लेवल पे आप देखें तो यंगस्टर्स आपको जो है वो आगे बढ़ते हुए दिखेंगे। बड़े बंदे अभी सोच ही रहे होते हैं और छोटे पकड़ के कहते हैं जाएं जी, हम ये काम करने को तैयार हैं। अब इन्होंने बारी बारी सबके दिल में वही आया, तौहीद थी ना, पैगाम एक था। तो कहते हैं चुपके चुपके ये सारे बाहर आके दरख्त के नीचे मिल गए। कहा भी क्या कर रहे हो, क्या सोचा है? कहा हाँ ये है वो है। कहा हाँ मुझे भी यही लगा। कहा अच्छा चलो आओ फिर इधर बैठते हैं। वो छोटा सा काफिला मिल गया, जिसको कहते हैं ना कि तनहा चले थे और लोग मिलते गए और कारवां बनता गया, वही कहानी हो गई इधर। अब ये सारे जब निकले तो कुछ ना कुछ बातें निकली। बादशाह को पता चला कि यहाँ कुछ बगावत करने वाले हैं, कि जो लोगों को मेरे बताए हुए तरीके से ज़िंदगी नहीं देना चाहते। तो बादशाह ने कहा कि इनको कैद करो। अब इन्होंने बेचारों ने अपनी जान बचाने के लिए एक गार में बना ली, और अल्लाह के नाम पे निकले थे। इन्होंने अल्लाह का दामन थामा, अल्लाह ने इनका हाथ पकड़ लिया। तो आयत नंबर 9 से लेके 26 तक हम इसी किस्से को देखेंगे। कुछ बातें फिर साथ साथ चलती जाएंगी, एक दफ़ा हल्का सा खुलासा कर लेते हैं आयतों का। आइए देखें आयत नंबर 9। अम हसिब तान्ना अस्हाबल कहफी, क्या आप ख्याल करते हैं कि गार वाले। अंदाज देखिए, अम से बात शुरू हो रही है। अम का मानी क्या था, या और क्या, ख्वा बल्कि, ये सारे मुख्तलिफ मानी अरबी जुबान में। जुबान का स्लूप है, कोई किसी तरह से बात करता है, कोई किसी तरह से बात करता है। अल्लाह ताला अपने नबी को कहते हैं क्या आपने ये गुमान किया। हसिबता यानी आपने गुमान किया, यहाँ अल्लाह के नबी को मुखातिब क्यों किया गया, क्योंकि कहानी उनसे ही पूछी गई थी। आपको बताया जा रहा है कि आप ये गुमान करते हैं कि अन्ना असहाबल कहफी, कि क्या गार वाले। यहाँ लफ्ज़ कहफ आया है, कहफ जो होता है ये गार के लिए आता है। ये आम गारों से थोड़ी सी फ़र्क होती है। ये वो गार होती है कि जिसमें रोशनी भी आ सकती है, थोड़ी सी खुली गार आप कह लें। हमारे जहन में अमूमन आता है ना, छोटी सी गार है, अंधेरी सी, अंदर कमरे में बंद। हालांकि सारे गार ऐसे नहीं होते। तो आप इमेजिनेशन में कर लें कि खुला गार होता है, हवा भी आती है, सूरज भी आता है, और कहते हैं कि इसके पास से पानी का चश्मा भी था, यानी उसमें अल्लाह ताला ने हवा का इंतज़ाम भी किया हुआ था और साथ ही साथ पानी का भी, जो बेसिक नीड्स होती हैं इंसान की वो की होती हैं। तो अल्लाह ताला फरमाते हैं अम हसिबता अन्न असहाबल काफ़ी, क्या आप समझते हैं, या अगर दूसरा मानी लें या आप समझते हैं, तो ये सारे अरबी ज़ुबान का हुसन है। कहीं ये सवालिया अंदाज है, कहीं इनकार का अंदाज़ है। अब सवाल पैदा होता है कि असहाबल कहफ कौन थे, तो जिसका तस्करा आपको बताया गया ये वही हैं। इसके ऊपर तो बात आगे चलेगी। आगे आगे बात वर रकीम और गार वाले, कतबे वाले। रकीम का लफ्ज रकम से है, रा काफ मीम। रकम कहते लिखने को। आपने कभी लफ्ज सुना किताबम मरकूम, सूरत मुतफ़फ़ीन में आता है ना, किताबम मरकूम, तो रकम की भी। ये उर्दू में कहते हैं ना तारीख रकम की। अच्छा, हम तो रकम किसी और चीज़ को कहते हैं, वो क्यों भला, उस पर भी तो लिखा ही होता है ना। अगर आप उन नोटों के ऊपर से लिखी हुई चीज़ें मिटा दें तो कागज़ के टुकड़े हैं। किसी पे आप 10 का नंबर लिखते हैं, किसी पे 100 का लिख देते हैं। तो मरकूम रकम लिखने के लिए आता है। अब ये कौन थे, यहाँ इसका तफसी तर्जमा किया गया कतबे वाले, और कतबा अमूमन वो होता है जो कब्रों के ऊपर लगाया जाता है। तो इसके बारे में एक राय क्या है कि यह साहबे कहफी का दूसरा नाम है, जो अमूमन मुफसरीन कहते हैं। दूसरे कहते हैं नहीं, क्योंकि बीच में वाव लगी है और वाव अत्फ की होती है अमूमन और के मानों में, जैसे आप कहते हैं ज़मीनो आसमान, तो फिर इस वाव का मतलब यह है कि रकीम दूसरे थे, ये कोई अलग वाक्य है। ये कौन थे इसके बारे में, जो बहुत सारी चीज़ों में इमाम बुखारी रहमतुल्लाह का एक कॉल ज़्यादा लगता है करीब, वो कहते हैं कि ये वो तीन लोग हैं जिनका किस्सा नबी सल्लम ने एक हदीस में बयान किया कि वो बारिश थी और वो गार में फंस गए, फिर वहाँ अपनी दुआएं करके तो निकले। याद है आपको वाक्य, अपनी अपनी नेकी याद की थी। तो वो कहते हैं कि यहाँ इससे मुराद वो हैं, क्योंकि वो भी बनी इसराइली थे। बहरहाल कोई भी हों, कुरान और सुन्नत जो हैं खामोश हैं। अगर देख लें तो सिमिलरिटी ये है कि दोनों के अंदर गार बहरहाल एक मुश्तरक चीज़ थी। अल्लाह ताला कहते हैं कान मिन आयाती नाजबा, ये अल्लाह की निशानियों में से थे, बड़ी अजीब सी। वो क्या अजीब चीज़ें थी, वो भी हम इंशाल्लाह ताला जब देखेंगे तो हमें दिखेगा कि कैसे अल्लाह ताला ने उनको अजीब व गरीब तरीके से उस गार के अंदर ज़िंदा रखा, फिर उनकी हिफाजत भी की और उनको अपने पास से बहुत सारी नेमतें अता फरमाई। फरमाया क्या हुआ था, इस अवल फितशतु इलल काफी, और याद करो जब पनाह ली इन जवानों ने गार में। फ़क़ालू, तो कहने लगे रब्बना आतिना मिन लदुनका रहमा, ऐ हमारे रब हमें अपने पास से रहमत अता फरमा। वहय्यि लना मिन अम्रिना रशदा, और आसान फरमा हमारे काम में हिदायत, या मुहैया कर। ये जो है ये का लफ्ज़ है ना, ये वही है जो उर्दू में मुहैया का बोलते हैं ना, खाना फ्राहम करे, मुहैया करना जो होता है, कि हमारे इस काम में आसानी फरमा। वही चंद लोग थे, कितने थे इस पर भी आगे जाके कुरान में ही बात होगी, तो वही हम कर लेंगे। लेकिन अपनी जान बचाते हुए, ईमान बचाते हुए, अपनी जवानी बचाते हुए ये लोग एक गार में छुपे और वहाँ जाते ही अल्लाह ताला से दुआ कर दी। आवा का लफ्ज़ आया है, तो आवा यूवी का लफ्ज़ी मानी होता है जगह हमवार करना। इसी से लफ्ज़ मावा है, जन्नतुल मावा। सूरत हूद में भी हम पढ़ चुके हैं, हज़रत नूह के बेटे ने क्या कहा था, सआवी इला जबलिन, मैं जगह पकड़ लूँगा पहाड़ की तरफ। और लफ्ज़ फितयतुन जो है ना, ये फतुन की जमा है। फिर वाहे जमा पे गौर कीजिएगा, फतन से फितयतुन, वो जवान जो भरपूर ताकत वाला हो, टीनेजर कह लें आप फितयतुन को, फतातुन इसकी मुअन्नस होती है। तो जवान भी थे, कहफ गार के अंदर आ गए। अल्लाह सुब्हान तआला फरमाते हैं उन्होंने दुआ मांगी कि रब्बना आतिना मिन लदुनका रहमा, ए हमारे रब हमें अपने पास से रहमत दे दे। यहाँ रहमत से क्या मुराद था, सोचने की बात है। इंतहाई खूबसूरत वाक्य, और हर बंदा जो कभी अल्लाह के रास्ते में कुछ छोड़ के निकले उसको ये बात बहुत अच्छी तरह समझ आ जाएगी कि यहाँ रहमत मांगना क्या है। घर का आराम छोड़ा, कितना कुछ था उनके पास, माँ बाप का लाड भी था, प्यार भी था, सभी कुछ होगा जो दुनिया में अमूमन लोगों के पास होता है। लेकिन ऐसे वक्त में इन्होंने अपने रब से दुआ मांगी कि रब्बना आतिना मिल लदुनका रहमा, اے میرے رب مجھ پر رحمت کر، اور جمع میں کریں گے تو ہمارے رب ہم پر رحمت کر۔ یہ رحمت ہے اللہ کے دین کا کام کرنے کی توفیق۔ فَلَعَلَّكَ بَاخِعٌ نَفْسَكَ عَلَىٰ آثَارِهِمْ إِن لَّمْ يُؤْمِنُوا بِهَٰذَا الْحَدِيثِ أَسَفًا۔ یہ تڑپ تھی، اور یہ رحمت وہی مانگ سکتا ہے جس کے دل کو تڑپ لگی ہو۔ عموماً ہمارے ہاں یہ لفظ کہاں بولتے ہیں؟ کسی کو پریگننٹ ہو جائے عورت تو کہتے ہیں اللہ کی رحمت ہو گئی ہے، کاروبار کسی کا اچھا چلے تو کہتے ہیں اللہ کا بڑا فضل ہے، رحمت ہو رہی ہے، بچی کا رشتہ ہو جائے تو کہتے ہیں رحمت ہو گئی ہے، ایسے ہی ہے نا۔ اللہ کس کو رحمت کہہ رہا ہے؟ یہ اس ماحول میں کھڑے ہو رہے ہیں جب سارے دبکے بیٹھے تھے، جب سارے لوگ روایات کے غلام بن جاتے ہیں نا، اور اپنے گھر میں بیٹھ کے تسبیحاں پڑھتے رہتے ہیں۔ تسبیح پڑھنا بھی آج کل ہماری روایت ہی بن چکی ہے۔ تو ایسے لوگوں میں یہ لوگ اللہ تعالیٰ سے رحمت مانگ رہے ہیں کہ اللہ تو ہمیں اندھیروں میں جلنے والا وہ چراغ کر دے جس سے ہمارے ارد گرد کے اندھیرے دور ہو جائیں۔ ہاں اسباب کچھ نہیں ہے، خالی ہاتھ آئے ہیں۔ وہ یہ لنا من امرنا رشدا، چھپتے چھپاتے بیچارے آئے تھے، ساتھ لائیں گے بھی تو کیا لائیں گے، آپ سوچئے، جان تو بچانی مشکل تھی۔ اور یہ آیتیں کہاں نازل ہو رہی ہیں؟ مکہ کے آخری دور میں اللہ کے نبی صلی اللہ علیہ وسلم کو سکھایا جا رہا ہے کہ اب آپ بھی یہاں سے نکلنے والے ہیں۔ اللہ کے نبی جب نکلے تھے تو آپ نے بھی غار ثور میں پناہ لی۔ میرا تو دل چاہ رہا ہے ہم بھی جا کے ایک آدھا دن غار میں کسی رہے، کیونکہ جب گھروں کے آرام چھٹتے ہیں نا پھر پتہ چلتا ہے کہ کام کیا ہوتا ہے۔ اور یہاں فتن ہے تو وہاں اللہ کے نبی کے ساتھ ابو بکر صدیق تھے، پہلے دن سے آخری دن تک، اور اب قیامت تک کعب کی قبر ابو بکر صدیق کے ساتھ ہے۔ ایسے مخلص ساتھی چاہے ایک ہی کیوں نہ ہو، ابو بکر ایک تھے، عمر تو کچھ سال کے بعد ملے، لیکن دین کا پودا لگ ضرور جاتا ہے، پھل بعد میں آئے گا، وہ کس نے دیکھنا ہے؟ کوئی مالی نہیں دیکھتا اپنے پھل کو الا ماشاء اللہ۔ اصل بات کیا تھی کہ اللہ تعالیٰ نے ان کو ایک گروہ بنا دیا۔ یہاں دیکھیے کہ کس چیز نے ان کو جوڑا، سوچیے، مقصد، مقاصد لوگوں کو جوڑتے ہیں۔ نیتیں جب ایک ہوتی ہیں نا، جب کاز ایک ہوتی ہے، جب ایک چیز کو پرموٹ کرنا مقصد ہوتا ہے تو لوگ جڑ جاتے ہیں، اور وہ ایک جب اللہ اور اللہ کا دین ہوتا ہے تو ہم جڑے رہتے ہیں، اور جب مقاصد بن جاتی ہیں، شخصیات، نام، آئمہ کرام، مسالک، آرگنائزیشنز، ادارے، شخصیات، تو پھر امت ٹوٹ جاتی ہے۔ دو لوگوں کا مقصد نیک ہو سکتا ہے، لیکن ضروری نہیں کہ وہ ایک ہی ہو۔ مثلاً ایک شخص کسی بیمار کی خدمت کر رہا ہے، نیک مقصد ہے، دوسرا شخص جو ہے وہ مسجد میں نماز پڑھنے گیا ہوا ہے، دونوں نیکی کا کام کر رہے ہیں، لیکن دونوں کا گول ڈیفرنٹ ہے نا، تو کبھی ایک جگہ نہیں بیٹھے رہیں گے۔ نماز کا وقت آئے گا، ایک اٹھ کے چلا جائے گا، اور بیمار کی آواز آئے گی تو وہ بیمار کی طرف چلے گا۔ بڑے خوش قسمت لوگ ہوتے ہیں جن کو ہم خیال لوگ مل جائیں اور ہم مقصد لوگ مل جائیں۔ اور ان میں سے بھی آپ سوچئے کہ سب سے پہلا شخص جو وہاں گیا ہوگا، اس کو دیکھ کے دوسرا جمع نا، ہو سکتا ہے اکیلا کھڑا ہوتا، کوئی اور اس کے پاس نہ آتا تو تھوڑی دیر وہ بھی پھر اکیلا کھڑا کھڑا بیٹھ جاتا کہ میں کیا بولوں، نہ کارخانے میں طوطی کی آواز کون سنتا ہے، یا شاید اس کو کوئی پکڑ کے ہی لے جاتا کہ ایک اجنبی شخص ہمیں کھڑا دکھا۔ اکیلا تنکا جو ہوتا ہے نا، وہ ہاتھ سے پکڑیں تو ٹوٹ جاتا ہے، اور جب وہ مٹھ بن جاتا ہے جھاڑو کی صورت میں تو اس کو کوئی توڑ نہیں سکتا۔ تو اس وقت امت مسلمہ کو اس واقعے سے جو سبق مل رہا ہے وہ کیا ہے کہ ایک مقصد پہ جمع ہو جاؤ، اور وہ مقصد کیا ہے؟ ہی القلمۃ العلیا، اللہ کا نام کا کلمہ بلند ہو، اللہ کے نام کا کلمہ۔ اللہ کا نام رہے گا، وہی تھا وہی رہے گا، اس کے علاوہ کل من علیہا فان۔ انسان بھی جائیں گے، بڑے بڑے ادارے بھی جائیں گے، یونیورسٹیز ختم ہو جائیں گی، بڑے بڑی مسجدیں ویران ہو جاتی ہیں، لیکن اللہ کا نام باقی رہتا ہے۔ اور ایک اور عمل کی بات، اس کو پھر میں سوری شروع میں کہنا بھول گئی تھی، جیسے سورہ یوسف میں شاید کہا تھا کہ ایسے واقعات جب بھی آتے ہیں نا تو اس کو نوٹس لینے کا طریقہ یہ ہے کہ سائڈ پہ ایک لائن لگا لیا کریں اور عمل کی باتیں، اور جہاں کوئی بات بولتا ہے استاد تو اس کو فوراً جا کے ادھر لکھ لیں تاکہ ایک چیک لسٹ بن جائے۔ اگلی بات اس میں سے عمل کی کیا ملتی ہے کہ انسان کوئی بڑا کام کر نہیں سکتا اللہ سے دعا مانگے بغیر۔ یہاں دعا اور کوشش کا खूबसूरत कॉम्बिनेशन दिख रहा है, हम इन दोनों से अलग नहीं हो सकते। ना सिर्फ दुआएं मांग के उम्मत मुस्लिमा की हालत संवरेगी कि बैठ के सिर्फ खाना काबा का खिलाफ पकड़ पकड़ के रोते रहें, नहीं कबूल होंगी, और ना सिर्फ हमारी कोशिशों से होंगी कि अब अल्लाह से तो दूर रहें और कोशिशें करें। इन दोनों को आसान कर लेंगे इंशाल्लाह बात आसान हो जाएगी। और रशदा का लफ्ज़ है ना, रुश्त, इरशाद, बहुत अकलमंदी को कहते हैं। सूरत निसा में भी हम पढ़ चुके हैं यतीम के मामले में कि जब उसको रुश्त की उम्र पे तुम पाओ तो वही सही होगा। फिर इससे एक और चीज़ पता चली, इनका अकीदा, रब बना हमारे रब, उस वक़्त का जो दिकियानुस था ना। अच्छा, आपने कभी ये लफ्ज़ सुना उर्दू में, फलां बड़ा दिकियानुसी? वो इसी से कहते हैं। भला कैसे? कदीम, ओल्ड फैशनड, पुराने ज़माने का लोग, उसी से निस्बत करके लोग दूसरों को कहते हैं ये इसके ख्यालत बड़े दकियानुसी हैं, उसने कभी देखा भी नहीं, सोचा भी नहीं होगा उसके बारे में, तो वो उसी से निस्बत कर दी जाती है। और फिर आप देखिए कि इन्होंने आप कह लें कि रिवायात को तोड़ा, और जब कोई चीज़ टूटती है ना तो शोर होता है, ये हर दौर में होगा। अगली अमल की बात लिखें कि जब भी किसी सोसाइटी में रिवायती दीन के अंदर शौरी दीन का पत्थर गिरेगा ना तो शोर ज़रूर उठेगा। नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब काम शुरू किया था तो मक्का में यही शोर उठा। आप पे जो इल्ज़ाम लगे तो उसमें एक बहुत बड़ा इल्ज़ाम ये था, घर तोड़वाता है, बच्चे इसके साथ लग गए हैं, माँ बाप को छोड़ गए, बीवियाँ इनके पीछे चल पड़ी, शौहर घर में बैठे हुए, ये इल्ज़ाम नबी सल्लम पर बहुत कसरत से लगा था। और बज़ाहर ऐसा तजाद दिखता है कि बहुत ही इख्तलाफ है, लोग कहते हैं सारे जुड़ के रहो चाहे आपस में लड़ते रहो। अब देखिए कि इस पर पहले मैंने बात की थी, मुझे याद भी है, लेकिन यहाँ फ़ायदे की खातिर हल्का सा दोहरा दूँ कि सारे ख़राब काम कर रहे हैं और खुश रह के बैठे हुए हैं, जैसे गुनाहों में सब खुश हैं, पूरी फैमिली, पूरा ख़ानदान गुनाहों में है, रस्मों में खुश बैठे हैं, सब बड़ी मोहब्बत है। आप कहते हैं इतना प्यार था हमारे भाई भाइयों में, सारे देवर जेठ एक घर में होते थे, भाभियाँ उनको अपने हाथ से लुकमे तोड़ के खिलाती थी। बहुत इत्तफाक है आपका गुनाहों में। आपको पता चल गया कि भाई देवर ये तो मौत है, ज़रा डिस्टेंस प्लीज़। अब आपने थोड़ा सा अपने आप को छुपाना शुरू किया तो घर में आ गया सास का इल्ज़ाम, देखा फितना, ये कैसा दीन है, अब मोहब्बत नहीं रही, अब पहला इत्तेहाद था, अब बिगाड़ है, अब इसको टैली करते हैं हम, कौन सा बेहतर होना चाहिए? आप वैसे पूछेंगे वो तो कहेंगे कि कुछ भी ना करो, बस सभी अपनी अपनी ज़िंदगी पे आ जाओ। छोटी सी मिसाल देती हूँ कि किसी भी बस्ती में पता चले कि पानी का जो पाइप है उसके अंदर गटर का पानी मिल गया और सब पी रहे हैं, लोगों को नहीं पता, किसी एक माहिर को पता चल गया, अब वो फ़ौरन आगे रिपोर्ट करता है। अब वो रिपोर्ट करने के बाद आता है कि भाई जल्दी से यहाँ से ज़मीन खोदो ताकि पानी का पाइप ठीक हो। जो ही वो आए ज़मीन खोदे तो कुछ लोग आके उसका हाथ रोक लें कि भाई आप क्या कर रहे हैं, हम इतने मुतमईन बैठे थे और आप ठक 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 लगाएंगे, फिर गड़ा हो जाएगा, फिर बच्चे फिसलेंगे, कीचड़ होगा, हमें ऐसे ही छोड़ दो, भाई आप गंदा पानी पी रहे हैं। वो कहे फिर भी खुश तो है ना, कौन सा तरीका बेहतर है, गंदा पानी पी के खुश रहने वाला या एक बंदे को मौका दो थोड़ी सी बोरिंग करे, पाइपों को अलग करे, जोड़ तोड़ सही कर दे, फिर दोबारा ठीक हो जाएगा, बस यही फ़र्क है। जब हमारे ख़ानदानों में और हमारी फैमिलीज में नया नया दीन आता है ना तो आप समझे कि वो गंदे पानी की पाइपों को अब अलग कर रहे हैं। आप इस वक्त अपने अपने घर के इंजीनियर हैं, माहिर हैं आप। आपके ख़ानदान में अगर इज़्तिराब है ना, डोंट वरी, वहय्य लना मिन अम्रिना रशदा, अल्लाह इनको भी नहीं पता ये गंदे में खुश हैं, मैं जिस रास्ते पे चली हूँ कल इन्होंने मुझे दुआएं देनी है, तो इसके लिए फिर सब्र चाहिए। फिर अल्लाह ने क्या किया, बाहर जब बहुत शोर उठता है ना तो फदरबना अला आज़ानिहिम, हमने उनके कानों पे हाथ रख दिए, अब सो जाओ आराम से, थपक थपक के सुला दिया उनको, जैसे माँ बच्चे के कानों पे थपकती है ना, जब बहुत शोर होता है ना बाहर तो माँ कहती है इसके कानों पे तकिया रख दो। वैसे आप सबको भी टिप दूँ, अगर आप चाहते हैं आपके बच्चे देर तक सोएं तो आप उसके कानों पे कोई आगे कपड़ा रख दिया करें ताकि वो गहरी नींद सोएगा। बाहर की आवाज़ें अल्लाह सुनाता ही नहीं है, कौन क्या कह रहा है, कहा छोड़ो ये बोल रहे हैं तुम्हारे खिलाफ, बोलने दो, फदर अब ना तुम सो जाओ सो जाओ। फी आज़ानी हिम फिल अलल आज़ानी हिम फिल कहफी सिनीन अददा, कई साल जो गिने हुए थे अल्लाह ने उनको उसमें सुला दिया। ये हैं अल्लाह के काम की बरकतें, जिस चीज़ से लोगों की नींदें उड़ी होती हैं अल्लाह उसी वक्त में लोगों को कहता है तुम तो सुकून से सो जाओ, इत्मीनान पाओ, सो जाओ, कुछ नहीं होगा, देखेंगे। یہ ہے اللہ کے راستے میں نکلنے کا نقد انعام، اور نشانی بھی نقد یہی ہے، ہر ایک اپنے آپ کو چیک کر لے اس پہ۔ لوگوں کی باتوں سے بے نیاز ہو کے کام کرنا، یہ اللہ کی رحمت کی نشانی ہے۔ مل لدن کا رحمہ، اور جو لوگوں کی باتوں سے کام چھوڑ دیں، لوگوں سے ذرا پوچھیں ٹھیک کر رہی ہوں، اچھا کر رہی ہوں، ٹھیک جگہ جا رہی ہوں، کرنا بھی چاہیے کہ نہیں، تو پھر کیا ہوگا، یہ فدا ربنا علی اذانہم، پھر آوازیں آئیں گی کانوں میں، پھر ساری طرف ہوگا لوگ کیا کہہ رہے ہیں۔ ایک سچا مومن جب اللہ کے راستے میں نکلتا ہے نا، تو وہ لوگوں کی باتوں سے بے نیاز ہو کے نکلتا ہے۔ اور میں آپ سب کو بھی یہ کہوں گی کہ اگر آپ چاہتے ہیں نا کہ یہ 15 پارے پڑھیں اور اگلے بھی پڑھیں اور آگے بھی چلتے جائیں، تو بس کانوں پہ اسکارف سے اور ٹائٹ کر کے باندھ لیں، لیکن کلاس میں نہیں، کلاس سے باہر جا کے۔ کتنے لوگ اچھے بھلے چل رہے ہوتے ہیں اور کوئی ایک بندہ ان کو ایک کمنٹ دیتا ہے تو وہ پیچھے ہو جاتے ہیں، اور سارا نزلہ گرتا ہے تو دین پہ گرتا ہے، تمہارا رنگ بدل گیا ہے، تمہیں کیا ہو گیا ہے، بیمار لگتی ہو۔ ایک کہتی ہیں کہ کلاس میں آتی تھی، صرف اس لیے آنا چھوڑ دیا کہ دوستوں نے کہا کہ تم جب سے کلاسز میں جا رہی ہو تمہارا ویٹ گین ہو گیا، موٹی ہو گئی ہو۔ ہاں موٹی تو ہوگی جب اتنے اتنے گھنٹے بیٹھو گی، تب تو آپ بالکل نہیں موٹے ہوتے ہیں جب آپ 3 گھنٹے ٹی وی اسکرین کے آگے بیٹھ کے ساتھ ایک ہاتھ میں چپس اور ایک میں کوک پی رہے ہوتے ہیں، کافی اور کیک نوش فرماتے ہیں، تب بالکل نہیں موٹے ہوتے ہیں۔ اتنا بڑا یہ فراڈ ہے نا جس کو لوگ دین کے نام پہ استعمال کرتے ہیں کہ دین کی طرف آنے سے ویٹ بڑھ جاتا ہے، وہ تو ویسے ہی بڑھنا تھا آپ کا۔ اتنی نعمتیں اللہ نے دی ہیں، جب کھاتے رہیں گے، کام آپ کریں گے نہیں تو محنت تو نہیں ہوگی نا۔ تو لہٰذا کیا پتہ چلا کہ لوگوں کی باتوں سے بے نیاز، سنین عددا، کئی سال، کتنے تھے یہ بھی آگے ہمیں پتہ چلے گا۔ سن کی جمع سنین، عددا کا لفظ یہاں آیا ہے معدود، گنتی کے لیے آتا ہے، مرادے کے سال گنے ہوئے۔ اسی صورت کی آیت 25 میں ہم پڑھیں گے، وَلَبِثُوا فِي كَهْفِهِمْ ثَلَاثَمِائَةِ سِنِينَ وَازْدَادُوا تِسْعًا، کہ وہ رہے غار میں 309 سال، 309 ایئرس تک وہاں سوئے رہے۔ اللہ اکبر، اللہ کی شان اپنے کام کیسے کراتا ہے۔ اس پورے عرصے کے دوران وہ سوئے رہے، اور اس کے بعد کیا ہوا، وہ دقیانوس بھی مر گیا۔ کہ ہم خیال لوگ ہوتے گئے، ختم ہوتے گئے، لیکن یاد رکھیے کہ باطل زیادہ سال نہیں پنپتا، حالات نے پھر پلٹا کھایا، اور آگے ہم پڑھیں گے کہ کس طریقے سے یہ اٹھے، اور اس وقت تک بالکل عروج آ چکا تھا۔ اب کیا ہوا، ثم بعثناہم، پھر ہم نے ان کو اٹھایا، بیدار کیا، اٹھو، کیوں، لنعلم ای الحسبین اقصی لما لبثوا امدا، تاکہ ہم دیکھیں کہ ان دو گروہوں میں سے کون صحیح شمار کر سکتا ہے اس مدت کا جو وہ غار میں ٹھہرے تھے۔ اللہ سبحانہ تعالیٰ کہتے ہیں کہ ہم نے ان کو ایک خاص وقت کے بعد اٹھایا، بعض سے کہتے ہیں اٹھا کھڑا کرنا، یہاں نیند کے مقابل میں آیا تو اس لیے جگانے کا معنی ہے۔ کون تھے یہ دو گروہ، یہ کس کی بات ہو رہی ہے کہ تاکہ دیکھیں کہ کون زیادہ گننے والے، احصاء جو ہے یہ شمار کرنے سے، خاص واجہ سے، کہ کون زیادہ صحیح گنتا ہے کہ یہ کتنے سال میں رہے، بیمال ابھی سو وہ رہے۔ بعض کہتے ہیں کہ یہ دو گروہ جو تھے، ایک تو شہر والے لوگ تھے، کیونکہ آپ دیکھیے کہ ہر دور میں گنتی کا بہت رواج ہوتا ہے، لوگ گننے میں بہت شوق رکھتے ہیں۔ ایک تفسیر میں کئی صفحے صرف اس بات پہ لکھے ہوئے ہیں کہ وہ کتنے تھے، اگلی آیتوں میں ہم پڑھیں گے اس کو۔ اچھا ان کا کتے کا رنگ کیا تھا، اچھا وہ بالوں والا تھا یا فر والا تھا۔ اس قسم کی گنتیوں کا جو مزاج ہوتا ہے نا، یہ بعض دفعہ اصل کام سے دور کر دیتا ہے۔ ادھر بھی یہی بات دکھتی ہے کہ وہ کتنے سال رہے، اللہ تعالیٰ نے ہمیں بس یہاں یہ کا سنین عددا، یہاں بتایا جا سکتا تھا 15 آیت والی بات، 25 جو آیت میں آنی ہے، لیکن نہیں بتائی، کیونکہ گنتی سے کچھ نہیں ہوتا، وہ ایک ہی بہت ہے۔ اور یقین کریں اللہ کی نظر میں ایک سچا مومن اتنا قیمتی ہے، پورا چیپٹر ہے احادیث میں کہ بندہ مومن کا اللہ کے ہاں کیا مقام ہے، کہ صرف ایک سچے مومن کے اوپر اگر کوئی ہاتھ ڈالے یا اس کی عزت پہ، اس کے مال پہ کرے، تو اللہ اس کے بدلے میں پوری دنیا کو تباہ کر سکتا۔ خلاصہ بتا رہی ہوں آپ کو، روایتوں میں آتا ہے کہ ایک مومن کی جان لیتے ہوئے جتنا اللہ تعالیٰ کو تردد ہوتا ہے نا، اتنا کسی اور چیز میں نہیں ہوتا۔ اللہ تعالیٰ نہیں چاہتے کہ یہ مرے اور اس کی نمازیں ختم ہوں، اس کے روزے ختم ہوں، اس کے صدقہ خیرات، اس کی نیکیاں ختم ہوں، اتنی تردد ہوتا ہے کہ کریں کہ نہ کریں اس کام کو، اتنا سچا ہے۔ تھوڑے لوگ ہیں، اللہ کے نظر میں گنتی کچھ نہیں، اور یقین کریں کہ کل قیامت کے دن یہ راز کھلیں گے کہ چھوٹے چھوٹے گروہ جو ہوں گے وہ بڑے بڑے گروہوں پہ غالب آئے ہوں گے۔ لوگ میجورٹی کو دیکھ رہے ہوتے ہیں، دنیا کہتی ہے لوگ کہاں چل رہے ہیں، کہاں زیادہ لوگوں کا ہجوم ہے، اللہ کہتا ہے نہیں، وہ تھوڑے سے تھے بس کتنے تھے, ہو کیئرس, ایک بھی بہت تھا. عبداللہ بن مسعود بڑے دبلے پتلے تھے لیکن بڑا گہرا ایمان تھا, تو لوگ ان کا مذاق اڑاتے تھے پتلی ٹانگوں کی وجہ سے. کہا عبداللہ بن مسعود کی ایک ایک ٹانگ کل قیامت کے دن احد پہاڑ جتنی ہوگی. کیوں؟ وزن تھا. ایمان کا وزن ہوتا ہے, تقوی کا وزن ہوتا ہے. ہم کہتے ہیں زور سے بولیں گے, جوش سے بولیں گے تو وزن آئے گا. تو لہٰذا کتنے تھے تم چھوڑو, تو شہر والوں کا یا غار والوں کا, دو گروہوں کا ذکر ہے. بعض کہتے ہیں کہ اصحاب کہف ہی میں دو گروہ بن گئے, کہ کچھ سوچ رہے تھے ہم کتنی دیر سوئے رہے, دوسرے کچھ اور سوچ رہے تھے. تیسری اس میں ایک تفسیر ہے کہ عہد رسالت کے مومن, نبی صلی اللہ علیہ وسلم کے دور کے ایمان والے ساتھیوں میں اور کافروں میں یہ جھگڑا یا اختلاف ہوا تھا کہ وہ کتنے تھے. یعنی بہرحال اس کا کوئی عمل سے اتنا گہرا تعلق نہیں ہے, اس لیے ہمیں اس کو دیکھنے کی ضرورت نہیں ہے کہ ان کے اندر اختلاف پیدا ہو گیا, لیکن اختلاف بہرحال یہی تھا کہ وہ کتنی دیر رہے.